أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزيزان امان، آج اکتوبر 1977 کی 7 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ النور کی ابتدائی سے ہوتا ہے. پچھلے درس میں بھی یہی پہلی اور دوسری سورت ہمارے زیر نظر تھی، آج بھی بات وہیں سے شروع ہو رہی ہے. بات تو بڑی آسان سی نظر آ رہی ہے کہ اس میں زانی مرد اور زانی عورت کی سزا کا ذکر ہے. یعنی ایک ایسا شروع عمل ہے اس کے متعلق کچھ زیادہ تفصیل سے کہنے کی ضرورت ہی نہیں ہے. کم از کم ادھر ہمارے معاشرے میں تو ابھی تک یہ بہت ہی معیوب جرم گنا جاتا ہے، بہت بڑا عیب گنا جاتا ہے، قابل نفرت گنا جاتا ہے. اس لیے اس کے متعلق اتنی لمبی چوڑی تقریر کی ضرورت نہیں تھی. لیکن وہ مجھے وائٹ ہیڈ کا سوال یاد آ جاتا ہے کہ اٹ ریکوائرز اے گریٹ مائنڈ ٹو پروب انٹو واٹ از آبویس. لیکن میں نہیں کہہ رہا کہ میں گریٹ مائنڈ ہوں، لیکن قرآن نے یہ کہا ہے، اس نے کہا ہے کہ یہ جو چیزیں بالبداہت نظر آئیں ان کی گہرائیوں میں جانے کے لیے بڑی ایک گہری نظر کی اور فکر کی ضرورت ہوتی ہے. بہت بڑی بات ہے. یہ سینکڑوں باتیں ہماری ایسی ہیں کہ جو ایسے نظر آتا ہے بال بداہت کے ساتھ یہ ٹھیک ہے، وہ ایسا ہے، اس کے اوپر کبھی ہم غور نہیں کرتے. قرآن کی عظمت اس میں بھی ہے کہ جو باتیں اس سے پہلے معاشرے کے اندر معیوب گنی جاتی تھیں اس نے ان کو بھی لیا ہے تو ان کی گہرائیوں میں گیا. حالانکہ مسلمان طور پہ وہ سب اسے معیوب مانتے تھے. بہت سی چیزیں عربوں میں ہی نہیں بلکہ سامی اقوام کے اندر معیوب گنی جاتی تھی، جرم قرار دیا جاتا تھا، اس میں گناہ بھی تھا. لیکن قرآن کریم نے ان چیزوں کا بھی جہاں ذکر کیا ہے اپنے ہاں، اتنا ہی کہہ کے نہیں چھوڑ دیا کہ یہ بڑے معیوب فعل ہے اور یہ جرم ہے اور اس کی سزا دیجئے. جسے وہ کہتا ہے کہ ہم نے قانون کے ساتھ حکمت بھی بیان کی ہے، دوائی آف اٹ بھی بیان کیا ہے، بتایا یہ ہے کہ کیوں یہ ایسا ہے. تو یہ کیوں اس نے ان چیزوں کے لیے بھی کہا ہے کہ جو عام طور پہ اس زمانے کے معاشرے میں مسلمہ طور پر تسلیم کی جاتی تھی. تو اس سے نظر آیا نا کہ صرف ایک چیز کا یوں ہی مسلمہ طور پہ مان لینا جو ہے یہ کافی نہیں، اس کے لیے بھی ہمیں معلوم ہونا چاہیے کہ ہم ایسا کیوں مان رہے ہیں. اور یہی کیوں جب پتہ چلے تو پھر یہ ایمان کا درجہ حاصل کرتی ہے، ورنہ پہلے جتنی چیز ہوتی ہے وہ فیتھ ہوتا ہے، انگریزی میں جسے فیتھ کہتے ہیں. فیتھ میں ریزن نہیں ہوتا، وہی جب ریزن پہ مبنی ہو جاتی ہے بات، ایمان ہو جاتا ہے. تو قرآن اس چیز پہ زور دیتا ہے کہ جسے تم ایمان کی حیثیت سے بھی مانو اس کا ریزن جو ہے وہ تمہیں معلوم ہونا چاہیے اور ریزن سے تمہیں مطمئن ہونا چاہیے، پھر وہ ایمان ایمان بنتا ہے. اور جب اس طرح سے وہ ایمان بنتا ہے تو پھر کبھی وہ زائل نہیں ہوتا، دنیا کی کوئی قوت اسے زائل نہیں کر سکتی. انہی میں یہ چیز نہ ہے اور اتنا آبویس ہے یہ، اس کے لیے ضرورت ہی نہیں تھی لمبی چوڑی. لیکن آپ دیکھ رہے ہیں میں نے پچھلے درس میں بھی تمہید ہی اس کی عرض کی تھی، آج بھی میں سمجھتا ہوں کہ شاید اسے بھی تمہید ہی سمجھا جائے. جیسا کہ میں نے پچھلی دفعہ بھی عرض کیا تھا، قرآن نے سر فہرست رکھا ہے اس جرم کو، اور اس میں جو زانی اور پہلے بلکہ زانیہ پہلے کہا ہے اور زانی کہا ہے، زانیہ عورت زانی مرد دونوں کا جرم ہے. ظاہر ہے کہ اس میں زنا بے زبر کا سوال نہیں ہے، کیونکہ اس میں تو وہ عورت جو ہے وہ تو مجرم قرار ہی نہیں پا سکتی. جبر سے جو کام بھی ہو قرآن کی روح سے بھی عام قانون کی روح سے بھی وہ جرم میں نہیں کرا پا سکتی. لہذا یہاں جو عورت کو بھی ساتھ رکھا ہے اور عورت کا تو پہلے ذکر کیا ہے، تو یہ اس گنا کا ذکر ہے جو دونوں کی رضامندی سے ہو، جبر کا پہلے اس کے اندر نہ ہو. اب یہاں سے بات سوچنے کی شروع ہو گئی. قرآن کریم نے چند ایسی صرف جرائم ہے جن کی سزا خود تجویز کی ہے، باقی چیزوں کو معلوم قرار دیا ہے، سزا کو معاشرے پہ چھوڑ دیا ہے. اب اس میں بغاوت کی سزا ہے، قتل کی سزا ہے، چوری کی سزا ہے، اور آخر میں یہاں جو میں آؤں گا زنا کی سزا ہے جسے سب سے پہلے اس نے لیا. کیا فرق ہے ان کے اندر؟ بغاوت، ڈاکہ، فساد، قتل، چوری، یہ سب وہ چیزیں ہیں کہ جس میں ایک بالا دست قوت والا دوسرے پر اس کی مرضی کے خلاف کچھ کرتا ہے. قاتل دوسرے کو قتل کرتا ہے تو اس کی مرضی سے نہیں کرتا، چور چوری کرتا ہے تو اس کی رضامندی سے نہیں کرتا، بغاوت کرتا ہے باغی تو وہ مملکت کی یا حکومت کی رضامندی کے ساتھ نہیں کرتا. یعنی یہ وہ جرائم ہے کہ جس میں ایک شخص بالا دست صاحب قوت دھاندلی کے زور پہ دوسرے کی مرضی کے خلاف کچھ کرتا ہے. زنا کے جس میں زنا بالجبر، میں نے کہا ہے کہ اس کو ذہن سے نکال دیجیے، وہ اس میں شامل ہی نہیں. زنا میں یہ صورت نہیں ہوتی، اس میں دونوں کی مرضی شامل ہوتی. آپ نے دیکھا کہ یہ ایک ایسا جرم ہے جس کی نوعیت ان جرائم سے مختلف ہو گئی جن کا قرآن نے دوسری جگہ ذکر کیا ہے، یا جن کی حد مقرر کی ہے، سزا مقرر کی ہے، اس کی نوعیت ہی مختلف ہے. قرآن نے اسے شرع و بس سے بیان کیا ہے مختلف مقامات پر. آج بات سمجھ میں آتی ہے عزیزان من کہ قرآن کریم نے اس کو اس تصریحات اور وضاحتوں کے ساتھ کیوں بیان کیا. حالانکہ نظر بظاہر یہ نظر آتا ہے کہ جو چیز فریقین کی رضامندی سے ہو اس میں تو کوئی معیوب بات نظر نہیں آتی. جرم تو وہ ہے نا کہ ایک قوت والا، اقتدار والا دھاندلی سے دوسرے کی مرضی کے خلاف اس کو کچھ کرتے. تو یہاں تو وہ ضرورت نہیں ہے، یہاں تو رضامندی ہے. قرآن نے جو کہا تھا نا کہ انفس و آفاق میں ہماری نشانیاں بے نقاب ہوتی چلی جائے گی، اور ہر نشانی جو بے نقاب ہوگی وہ قرآن کی کسی نہ کسی ایک صداقت کی شہادت بنے گی. آج اس دور میں میں سمجھتا ہوں کہ یہ انسانیت کی تاریخ میں شاید پہلا دور ہے جس میں یہ بات آئی ہے کہ فریقین کی رضامندی سے جنسی اختلاط جرم ہی نہیں قرار دیا گیا. دلیل ہی سے یہ دی جاتی ہے کہ اس میں دونوں کی مرضی ہوتی ہے. جرم کیا؟ مغرب کا جو زندگی کا نظریہ ہے، اور بات ساری نہیں آ جاتی ہے جو میں ہر بار کہا کرتا ہوں، اصل چیز زندگی کا ایک نظریہ ہے جس کے تابع یہ سب چیزیں آتی. مغرب کا جو سیکولر نظریہ زندگی ہے، اس کی روح سے انسان یہی طبعی جسم ہے، اس کا فزیکل لائف ہے، اس کی سوسائٹی ہے، سوسائٹی کے اندر رہتا ہے، سوسائٹی کے قوانین کے تابع زندگی بسر کرے، پرامن ان کی خلاف ورزی کرے تو وہ کوئی جرم. جہاں تک اس کی ذات کا تعلق ہے، طبعی قوانین کے تابع زندہ رہتا ہے، انہی کے تابع یہ مر جاتا ہے. یہ وہاں کا نظریہ زندگی. تو اس میں سوسائٹی کے قوانین ہی حد سے آخر ہوتے ہیں. جیسا میں نے عرض کیا ہے کہ قدیم سے قدیم تر دور میں بھی ہم اگر دیکھتے ہیں تو یہ شکل کہیں جنسی اختلاط کی نہیں تھی کہ باہمی رضامندی کسی قسم کی بھی ہو اسے جائز تصور کر لیا جائے. وحشی قبائل میں بھی یہ بات نہیں. اب بھی دنیا کے اندر ایسے قبائل بستے ہیں جنہیں آج بھی وحشی قبائل کہا جاتا ہے، بورجینیز کہا جاتا ہے، آسٹریلیا کے، جنوبی افریقہ، امریکہ میں، افریقہ کے اندر بھی. ان میں بھی یہ بات نہیں ہے کہ مرد اور عورت یا جوان لڑکا اور لڑکی باہمی رضامندی سے جس طرح جب کی چاہے اختلاط جنسی کر لے اور ان کے ہاں اسے جرم نہ قرار دیا گیا ہو یا معیوب نہ سمجھا گیا ہو. میری عزیز بیٹیاں اور بہنیں مجھے معاف رکھے، موضوع بڑا نازک سا ہے، لیکن قرآن میں یہ سامنے آیا ہے اور اہمیت کا تقاضا ہے کہ میں ذرا وضاحت سے بات بیان کروں. تاریخ انسانیت میں جہاں تک میں دیکھ سکتا ہوں یہ پہلا زمانہ، پہلا دور ہے کہ دنیا کی مہذب ترین اقوام نے اپنے ہاں یہ چیز معاشرتی مسلمہ ہی نہیں قانون بنا دیا کہ مرد اور عورت، لڑکے اور لڑکی کی باہمی رضامندی سے اگر اختلاط جنسی ہوتا ہے تو نہ یہ قانون میں جرم ہے نہ سوسائٹی میں معیوب ہے، پوری سوسائٹی نے تسلیم کر دیا اسے. تو بات اگر اتنی ہوتی کہ جرم وہی جرم ہے کہ جس میں دوسرے کی رضامندی شامل نہ ہو، جیسا میں نے پہلے کہا ہے، تو پھر تو یہ زنا جرم قرار ہی نہیں پا سکتا. یہی تو وہ دلیل دیتے ہیں. इनकी तो हमें रजामंदी है, सोसाइटी बीच में कैसे आती? सोसाइटी तो कमजोर और मकहूर और मजलूम जो है, जब वो आवाज देता है मदद के लिए तो सोसाइटी उसकी मदद के लिए आती है। यहाँ पर रजामंदी है। देखा आपने तो एक बात जो बिल्कुल ऑब्वियस नजर आती थी, जरा हमने खड़े होकर सोचना शुरू किया तो किस कदर नाजुक और पेचीदा सी बन गई। वहां दलीली दे दी जाती है। पहले यहाँ उतनी चीज उन्होंने कही थी कि भाई निकाह से पहले अगर ये इख्तलात हो जाए और उसकी रूह से अमल करार पा जाए तो बहरहाल इस लड़के को उस लड़की से इसके बाद शादी करनी पड़े, और वो इसलिए ताकि वो बच्चा कानूनन इसका बेटा तस्लीम किया जाए। कानूनी जरूरत थी एक, लेकिन थी एक बात जरूर उनके यहाँ, अब वो भी उन्होंने खत्म कर दी। वहां सिर्फ अब एक ही चीज बाकी है कि शादीशुदा औरत वो अगर इस तरह से किसी दूसरे मर्द के साथ जिनकी इख्तलात करे तो सोसाइटी की तरफ से ये भी जुर्म नहीं है। उस औरत का खामद हर जाने का दावा करे तो ये जुर्मे बना का नहीं, वहां कानून की रूप से वो दावा एडमिट किया जाता। हर जाने का दावा एडमिट किया जाता है सिविल कोर्ट में, और अगर वो समझे कि कोई हर्जी नहीं हुआ यानी वो दावा ना करे तो सोसाइटी इसे या हुकूमत इसे जुर्म नहीं तस्लीम करती, तो क्या बिल्कुल बेबाकाना हो गई ना यह सारी चीज। अब हम यहां पहुंच गए कि सेक्स जैसा जज्बा, जैसा मैंने अर्ज किया था पिछली दफा, ये वाक्य हमारे यहाँ के हुक्मा ने भी यही कहा है, आज के साइकोलॉजिस्ट भी ये कहे हैं, नवे जुनून इसे कहा जाता है। उसकी शिद्दत जब होती है पागलपन होता है, उसमें अकल फिक्र मारूफ होती, इतना शदीद जज्बा हो और उसमें कोई पाबंदी न रहे। दलील ये दी जाए कि ये तराजी माबैन है, दोनों की रजामंदी से एक चीज हो गई, जुर्म का है क्या? नजर बजाहर है ना जी को बचती हुई बात, इधर भी चल रही है ना ये राव, और हम देख रहे हैं कि कुरान इसको जरान में सरे फहरिस्त रख रहा है, दोनों की रजामंदी से कुछ, जिसमें जो आगे वो कहता है पाबंदी वो नहीं है, दोनों की रजामंदी सिर्फ करता है, कुछ जुर्म करार दे रहा है, संगीन जुर्म करार दे रहा है, सख्त तरीन सजा करार दे रहा है। आज की इस दलील के मुताबिक तो ये चीज जुर्म करार ही नहीं पानी चाहिए। और यहाँ हम आ गए आज कि कुरान करीम अकदार या वैल्यूज से बात करता है, क्योंकि वो कहता है कि इंसान की जिंदगी सिर्फ ये तभी फिजिकल जिंदगी नहीं है, खाओ पियो और मर जाओ, इसकी इंसानियत की भी एक जिंदगी है और उसके लिए वैल्यूज हैं। कुछ इंसान वैल्यूज हैं और गैर मुतबद्दल हैं, बदली नहीं जा सकती, बस ये है फर्क इस्लाम में और कुफर में। लेकिन अगली बात फिर आ गई कि अब क्या ये हम वैल्यूज नैब एक अकीदे की रूप से सोच के तौर पर मान लें, क्योंकि कुरान ने इसको वैल्यू करार दिया है इसलिए हम वैल्यू, यूं तो इतनी नान नहीं हो सकता। उसकी वैल्यू भी महज अकीदतन बनवाने के लिए नहीं, वैल्यू तो अजीजान मन वैल्यू बनेगी उस वक्त जब आप उसकी वैल्यू को तस्लीम करें। जिनसे कासिद जो आपके पास छोटा पैसा हो गए उनको जब माल संभाल के पीछे रख दे, उस पैसे को रखते हो ना जिस पैसे की कीमत होती है, वैल्यू का दर्जना कीमत रखते है अगर आप, तो सवाल ये है कि ये वैल्यू जो कुरान ने दी है ये हमारे नजदीक कीमती मता किस तरह से करार पाए और फिर हमें इत्मीनान हो कि वाकई भी बड़ी कीमती चीज ये है। वो चीज जहां कुरान जो है मुनफरिद नजर आती है कुरान की तालीम, तो वो वैल्यूज देता है कि जो इंसानों की बनाई हुई नहीं है, खुदा की मुतय्यन करदा है, वही के जरिए दी हुई है, और उनकी इस तरह हिकमत बयान करता है कि उसकी वैल्यू या कीमत को हम तस्लीम करने लग जाते। लीगल टेंडर जैसे आप कहते हैं ये होता क्या, ये कागज का टुकड़ा है, ये जो नोट होता है 10 रुपए 100 रुपए क्यों संभाल के याद रखते हैं, हमें यकीन है कि उसकी कीमत 100 रुपया है। ये है जो कुरान कहता है कि हमने कानून के साथ इस वक्त वैल्यू साथ उसको बताएंगी, उनको बताया कि ये क्या नतीजा इसका हो। कुरान के वैल्यू की तरफ आने से बेहतर आइए उसी माशरे की तरफ चलें, जिसने आज ये कह दिया है कि अगर मियां बीवी दोनों राजी हो जाएं तो पुराना मुहावरा देता है, मर्द और औरत राजी हो जाए, मियां बीवी नहीं, मर्द और औरत दोनों राजी हो जाए, लड़का लड़की बाहम की रजामंदी हो, तो इसके बाद ये गिनती इख्तलाफ जुर्म नहीं, मायूब नहीं। उसी माशरे की तरफ आइए वो क्या कहते हैं इसके मुताबिक, इसमें सूरह नहीं कि उनके कुरान करीम ने इस मौजूद को इतनी अहमियत दी है। मैं ये जो हम असर लिटरेचर आता है, तहकीकात आती है, मैं उनके ऊपर निगाह रखता हूँ, जहाँ तक मुयसर आती है, तो यहाँ किताबें मुयसर नहीं आ रही, तो इस मुल्क के अंदर कोई किताब की जरूरत ही नहीं है, तो मैं देखता रहता हूँ कि उनकी तहकीकात क्या है। लेकिन इसके बावजूद मैंने देखा है वो जो एक किताब जिसका मैं जिक्र किया करता हूँ, अनवन की किताब फैक्ट एंड कल्चर, वो अभी तक उनके यहाँ भी मुस्तनद समझी जाती है। मैंने कहा था ना कि इस शख्स ने बड़ी मेहनत की और बड़ा एहसान किया है, एक उम्र उस शख्स ने इस तहकीक के अंदर सर्फ कर दी। वो दुनिया में करीबन 80 वाशी कबाइल के अंदर जाके रहा और वहां जाके उसने उनकी पूरी तारीख का मुतालिया किया इस नुक्ता निगाह से कि जिनकी इख्तलात के ऊपर जो पाबंदी किसी ने आयद की है तो उनकी जिंदगी किस किस्म की थी, और जहां ये पाबंदियां खोल दी गई थी वहां जिंदगी किस किस्म की थी। फिर उसने 16 महजब कौमों का मुतालिया किया, उनकी तारीख देखी गुजश्ता 500 साल की, वहां देखा कि उन्होंने ये जो जिनसी तवीद और हदीद है इनके मुतल्लक अगर अपने यहाँ कोई तब्दीलियां की तो उनकी तमदनी सकाफती माशर की जिंदगी के ऊपर क्या असर पड़ा। अब यहां से बात पता चली कि ये जिंदगी ये जिनसी इख्तलाफ महज एक हसूल लज्जत का एक हादसा नहीं है, तो एक इवेंट नहीं है कि दो मर्द और औरत ने आपस में एक चीज किया, रजामंदी जाहिर कर ली और उसके बाद हसूल लज्जत के लिए एक वाकया हो गया। वो कहते हैं इन अफराद के ऊपर नहीं, पूरी की पूरी कौम के ऊपर असर पड़ता है। बड़ा मटीरियल उसने, आप सोचिए कि ये 80 कबाइल 16 कौमें मुहज्जब उनकी तारीख पूरी किस नुक्ता निगाह से वो की कि कहाँ कहाँ उन्होंने इन कयूद और हदूद के अंदर तब्दीलियां की, इनकी रस्सियों को ढीला किया खोला, और किस तरह से उनके यहाँ की ये तमदनी सकाफती जिंदगी जो है उसके ऊपर क्या असर पड़ा। वो अपनी किताब के मुकदमे के पहले फिक्र में ये लिखा, आगाज किताब का इस फिक्र से होता है कि दुनिया की महजब अकवाम हो या गैर महजब कबाइल, सबके यहाँ जिनसी मवाके और कौम की तमदनी हालत में बड़ा गहरा ताल्लुक, पहला फिक्रा है उस किताब के दिबाते। इसलिए मैंने जरूरी समझा कि इस मसाला पर तफसीली तहकीक की जाए, मेरी इस तहकीक का माहसल और उसके मुस्तबत नतायज इस किताब में पेश किए गए। यहाँ से वो बात शुरू करते, फिर उसके बाद दिबाते में ही जरा आगे चल के लिखता है कि अपनी तहकीकात के बाद मैं जिस नतीजे पर पहुंचा हूं वो मुख्तसर अल्फाज में ये है कि इंसानों का कोई गुरु हो उसकी तमदनी सतह का इन्हिसार दो चीजों पे, एक उन लोगों का निजाम जिंदगी और दूसरे वो तवानाई जो उन हदूदों कयूद की बिना पर हासिल होती है जो उस गुरोह ने जिनसी ताल्लुकात पर आयद कर रखी, यानी कौमों की तमदनी सतह का इन्हिसार इस चीज से। कदर का तर्जुमा अगर आप कीमत करें तो आप देख रहे हैं कि ये कितनी कीमत इसमें नजर आ रही है, कौम की तमदनी सतह का दारोमदार। साथ के साथ सोचते जाइए कि पुराने करीम ने भी इसको इस तरह अंगूर दी है तो ये मर्द और औरत का इंफरादी फेल नहीं था जिसके खिलाफ उसने ये कुछ कहा है।
आज ये कौमें जिनके यहाँ ये कलूदर हदूद उठ गई है वो ये कह रही हैं कि कौमों की तमदनी सतह का इंहसार इससे है। उसके बाद वो लिखता है कोई ग्रोह कैसे ही जो रियासियाई माहौल में रहता हो उसकी तमदनी सतह का इंहसार सिर्फ इस बात पर है कि उसने अपने माजी और हाल में जिनकी ताल्लुकात के लिए किस किस्म के जवाबत मुरतब कर रखे। और आगे चल के वो लिखता है ये जवाबत की उसने मुख्तलिफ कैटेगरी बताई है उसने उन्हीं के ताबे वो कौमों को मुख्तलिफ ग्रोहों में तकसीम करता है उन्हीं ग्रोहों की फिर तारीख से बताता है कि इनकी तमदनी सतह कितनी गिरी कितनी ऊंची हुई वो नक्शे बना बना के उसमें जाहिर करता है और बताता ये है कि अगर किसी कौम की तारीख में आप देखें कि किसी वक्त उसकी तमदनी सतह बुलंद हो गई थी या नीचे गिर गई थी तो तहकीक से मालूम होगा कि उस कौम ने अपने जिनसी ताल्लुकात के जवाबत में तब्दीली की थी जिसका नतीजा उसकी तमदनी सतह की बुलंदी या पस्ती थी। हजूरा ने मान ये काम हमारे करने के जब सारी दुनिया इस नतीजे पर पहुंची हुई थी मगरब की तो ये एक तभी फेल है फिजिकल एक्शन है बकौल उनके फितरत का तकाजा है इस तकाजे की तस्कीन के लिए सिर्फ तराजी मादान की जरूरत है फ्रीकैन की रजामंदी की जरूरत है। अगर ये हो जाए तो इसके बाद फिर इसका कोई मुझे रसूल नहीं पड़ता। जब पूरी मुअज्जब दुनिया मुअज्जब कोटेड में कहूंगा किसने भी तो यही कहा तो वो तो फिर मुअज्जब रहती नहीं पूरी आज की दुनिया जिसे हम मुअज्जब दुनिया कहते हैं हम तो उनके नक्काल हैं ना। जब वो इस नतीजे को पहुंची हैं कि वे अगर सही कैम की रजामंदी हो तो इससे कोई नुकसान नहीं होता कौम को उस कौम के मुहक्कीन इस नतीजे को पहुंचे हैं। आज अगर देखना हो तो ये वही बरतानिया की जिसकी मुमलकत को सूर्य गरीब नहीं होता था वो दूसरी तीसरी भी नहीं चौथी पांचवी छठी दर्जे के ऊपर कौमों की सतह में आ गई है। वो कहता है इसमें देखो ये कि इन्होंने अपने जिनसी इख्तलाफ के मामले में क्या क्या तब्दीलियां की थी और आगे चल के लिखता है कि जिनसी ताल्लुकात के जवाबत में तब्दीली के असरात तीन पुश्तों के बाद यानी करीबन 100 साल के बाद नमूदार होते हैं। अब आपने गौर फरमाया कि कुरान करीम ने जो उसको अहमियत इतनी दी है तो क्यों अहमियत दी नजर में जाहिर तो हमारे यहाँ इस दलील का जवाब नजर नहीं आता कि भाई वो ग्रोन अप बालक लड़का है ग्रोन अप बालक लड़की बामी रजा मंदी से स्थिति आ जाते हैं कि सोसाइटी में चाचा लग भी आई है ये क्यों दखल देखी दलील देखा आपने बजाहर वजनी लेकिन दर हकीकत कितनी परेर अंगेज है परेर अंगेज इसलिए कि बात तो ये है जो कि मुखर कह रहे हैं मुहक्क कह रहे हैं जनवन कह रहे हैं सोसाइटी को इसलिए दखल देने की जरूरत है कि सोसाइटी तबाह हो जाएगी। कुरान ने इसलिए इस मसले के जिनकी सलाह के मसले को इतनी अहमियत दी है जिन उलूलाजम हस्तियों का उन्होंने जिक्र किया जिन्हें अंबिया इकराम कहते हैं उनकी जाती जिंदगी में दो हस्तियां हैं एक तो नबी है और एक ऐसी खातून है जिसका जिसे बड़े ही एहतराम के अल्फाज में कुरान में जाती है मर्दों में अगर तो यूसुफ अलैहिस्सलाम है उनकी अजमत किरदार में एक ही तो वाक़ है कि उन्होंने रजामंदी नहीं इतनी मजबूरी दूसरी तरफ से पेश की जा रही है उस मजबूरी का नक्शा जिस तरह कुरान ने खींचा है क्या कहें कुरान इस वाक़ में दूसरी तरफ से इस कदर वो खेच रही है जबर कर रही है और जो उसके बावजूद अपना कपड़ा छुड़ा के दामन छुड़ा के भाग रहे हैं ये जो हिफाजत है इसमत है हजरत यूसुफ अलैहिस्सलाम एक ही सूरत है कुरान करीम की जिसमें मुसलसल दास्तान बयान हुई है किसी की और वो दास्तान बयान हुई है उसकी जिसका नुकता नाशिका हिफाजत इसमत है उसमें यूसुफ की रानाइयां इसमें है और उसके साथ हजरत नबी ने अंबिया के लिए कुरान ने इस्तफा का लफ्ज इस्तेमाल किया है चुन लेना बरगुजीदा बना देना यहाँ से इस्तफा का लफ्ज है इस्तफा कुरान करीम में हजरत मरियम अलैहिस्सलाम नबिया तो नहीं है, लेकिन उनके लिए इस्तफा का लफ्ज आया है और हर बार कहा यह है कि इसलिए कि उन्हें उसने अपनी किस्मत नहीं काटी। आप देखिए कि कुरान करीम की ने उसे कितनी अहमियत दी है। और आज मैंने कहा कि जो काम हमारे करने का था दुनिया को ये बताने का कि ये सिर्फ जो एक मर्द और औरत या लड़के और लड़की का इंफरादी खेल नहीं है, तो उसके पैमाने से आप मापते हैं कोई चीज ऐसी बुरी तो नहीं हुई, मौजूद तो नहीं हुई। पूरी कौम के मुस्तकबिल का दारोमदार है इसके ऊपर कि आप वो गवाबित कौन से रखते हैं। और उसके बाद फिर समझ आएगी ये बात कि कुरान ने इतनी शिद्दत से जो गवाबित क्यों मुकर की। वही अनवन की तहकीक में एक चीज और काबिल है, वो मजहब के नुक्ते निगाह से तो तहकीक कर नहीं रहा, इसलिए वो निगाह का लफ्ज तो नहीं लाता, लेकिन जो लफ्ज लाता है मैं समझता हूँ कि इस तहकीक के लिए वो इस निगाह से कहीं ज्यादा वकील मानी है। वो कहता है जिनसी इख्तलात के मवाके अपॉर्चुनिटी मवाके कम किए जाए। अब मवाके जो हैं उनके लिए ही अगर सोसाइटी इस किस्म के अपने यहाँ कानून बनाती चली जाए तो ज्यादा से ज्यादा मवाके मिलते चले जाए। एक तो ये है ना कि मगरब ने ऐसा किया कि कोई पाबंदी ही आयद नहीं की, लेकिन पाबंदी भी ऐसी आयद कर दी जाए कि जिसमें मवाके ज्यादा हों। तो वो ये शख्स कहता है कि आप मजहबी नुक्ता निगाह से तो उसे कह लेंगे या कानूनी नुक्ता निगाह से तो कह लेंगे कि मौजूद नहीं है, लेकिन मवाके जहाँ ज्यादा ये होते चले जाएंगे इसका भी वही असर पड़ेगा जैसा उन हदूद के अंदर आप ढील देते हैं। और ये चीज और आगे ले गई है, उसने लिखा है कि हदूद और पाबंदियों के साथ कम अज कम मवाके की शक्ल वहाँ पैदा होती है जहाँ मोनोगेमी या वहदत ज़ौज का कानून एक बीवी है। और आज तो शायद ये बात बड़ी तजुबंदोज की हो जो मैं कह रहा हूँ कि कुरान का असूल एक बीवी और एक मियां वहदत ज़ौज, वो तो इस दवाजी जिंदगी में जब कोई सूरत भी निबास की ना रहे किसी तरह ये तो मौजूद दूसरा आ जाएगा। आगे आए भी ये बातें तो मैं अर्ज करूंगा, कोई शक्ल अगर ना रहे निबास जी तो उसके लिए भी ये कहता है ये, तो फिर तो ये सूरत है कि ये जो निकाह का वादा आपने किया है इसको फस्ट कर दीजिए, जिसे तलाक कहा जाता है, पहला निकाह तोड़िए उसके बाद दूसरी शादी कीजिए। अब आप देखिए कि हमने क्या किया। कुरान को मानने वाली कौम जिसने इतना जोर दिया कम अज कम मवाके को, वो रिड्यूस करके मवाके को मिनिमम सतह पे लिया है, ठीक है जी, एक दो चार बीवियों तक का कानून बना लिया, कुछ कम वसत नहीं है मवाके। फिर इनमें ये चीज के मर्द को हर वक्त इख्तियार हासिल है कि एक बीवी को वो तलाक दे, उसकी जगह दूसरी बीवी ले आए। ब्रिफो एक और मुफक्कर है इनके यहाँ का, इनके यहाँ के जो बड़े ज्यादा चमकदार सी फिक्र के लोग हैं मैं उनका जिक्र किया करता हूँ। ब्रिफो भी बहुत ऊंचा गया हुआ है, किताब तो उसकी दी मेकिंग ऑफ ह्यूमैनिटी की वजह से शोहरत है। उसने एक और किताब लिखी है द मदर, जखीम किताब, इब्तदाई आम से आज तक औरत की तारीख है उसके अंदर। वो भी इन मवाके के मुतालिक बात करता हुआ कहता है कि मैं किसी के मजहब से नहीं हमला कर रहा या एतराज कर रहा, मेरा ये मैदान नहीं, लेकिन कहने लगा कि आपको एक मिसाल बताऊं कि मवाके किस तरह ज्यादा किए जाते हैं। वो कहने लगा कि वो तहकीक करते, सारी दुनिया में तहकीक की है, ये लोग करते ही है, वक्त कर देते हैं अपने आप को एक चीज की तहकीक के लिए, वो तो एक कीड़े की तहकीक के लिए जिंदगी वक्त कर देते हैं, एक पत्ते की तहकीक के लिए जिंदगी वक्त कर देते हैं, तो ये तो मसाइल ही बहुत अहम है। उसने कहा कि इस दौरान तहकीक एक कुर्द को मैंने देखा, ये जो यहाँ शाम वगैरह के इलाके में था, एक कुर्द को मैंने देखा, उसने बताया कि सर मेरे तो सारी जिंदगी में एक ही बीवी मैंने रखी, ये अलग बात है कि मौजूदा बीवी 40वीं है और बिल्कुल शरण दुरुस्त, एक बीवी को तलाक कीजिए दूसरी ले आइए, एक वक्त में तो एक ही बीवी है। उसने कहा कि मैं तो उसके लिए भी नहीं आया कि मैं एक वक्त में चार बीवी करती, चार तो बीवी,
تبدیلی کے لیے بھی کیلنڈر تک کے لیے ایک سال کی انتظار کی ضرورت نہیں ہے کہ دسمبر والا آخری پرچہ پھاڑے تو پھر اگلا کیلنڈر آئے. جب جی جائے پھاڑ کے دوسرا کیلنڈر لے آئے, جب جی جائے طلاق دیجیے. چلو جی, بیویوں تک کا قصہ. لانڈیاں لا تعداد بلا نکاح. پرانے زمانے کی بات نہیں کر رہا, دسیاں نیچی زمانہ قدامت پرستی کی بات نہیں. اس دور میں لیٹسٹ ہے آپ کی جو تفسیر ہے قرآن کریم کی, اور جو بہت یا ماڈرن انداز سے جو مفکر ہمارے یہاں مودودی صاحب کی تفسیر کے اندر, جنگ میں جو گرفتار شدہ عورتیں, جی نے کہا ہے کہ یہ ٹھیک ہے اگر ان کا فدیہ نہ ہو یا تبدیلی نہ ہو تو انہیں حکومت سپاہیوں میں تقسیم کر سکتی ہے. تعداد کی کوئی پابندی نہیں. معاف رکھیں میری بیٹیاں یہ الفاظ استعمال کرنے پڑتے ہیں. وہ سپاہی اس کے بعد جب جی چاہے اسے کسی دوست کی طرف بھی منتقل کر سکتا ہے, تو ہوتا ہے اس کو فروخت بھی کر سکتا ہے. آپ کو تو شاید یاد آ رہا ہو, مجھے یاد رکھنا پڑتا ہے, 1973 میں یہاں ہمارے یہاں پارلیمنٹ میں مولانا نعمت اللہ صاحب امیت العلماء اسلام کے روپن آئین میں یہ چیز تھی کہ غلامی منسوخ کی جاتی ہے. یہ آئین میں آپ کے ہاں یہ رکھی گئی بات, انہوں نے یہ بات کہی تھی کہ یہ دھاندلی تو تم کر رہے ہو آئین کے اندر کے منسوخ کر رہے ہو اس چیز, لیکن کم از کم ایک لونڈی کی اجازت کی تو ضرور ہونی چاہیے. 1973 میرے ہاں وہ ہوئی, آپ نے کہیں سے وہ پروسیڈنگ لیجئے گا, کیونکہ یہ کہہ دیتے ہیں کہ صاحب یہ سب غلط ہے. جی ہاں, مولانا نعمت اللہ صاحب مجلس دستور ساز کے 1973 کے سپرنگ سیزن میں, موسم بہار کے سیشن میں, جمعیت العلماء اسلام کے رکن اسمبلی مولانا نعمت اللہ صاحب نے اپنی تقریر میں فرمایا تھا کہ غلامی کو منسوخ کرنا خلاف اسلام ہے. جو شخص ایک سے زیادہ بیویوں کی استطاعت نہ رکھتا ہو, ایسا انتظام کیا جائے کہ وہ کم از کم ایک لونڈی رکھ سکے. انتظام کیا جائے, ڈیپو کھولے جانتے پرچیاں ہونی ہوئی. پاکستان ٹائم یکم مارچ 1973 میں یہ پروسیڈنگ چلا رہی ہے. آج 1973 میں جمعیت العلماء کے اسمبلی کی فلور پہ یہ کہتے ہیں, ساری دنیا کے اندر نظر ہوتی ہے نا, یہ وہ کہتے ہیں خلاف اسلام. لیکن اگر آپ تل ہی گئے ہیں اس طرح خلاف اسلام آئین پاس کرنے سے, تو بات کا اتنا تو انتظام. عزیز آنے من, یہ ہنسی نہیں ہے, یہ خون کے آنسوؤں کا رونا. باہر کی دنیا کوئی موضوع نہیں مت اللہ یا یہاں کی اسمبلی نہیں کہے, باہر کی دنیا آپ کی قوم کے متعلق کیا کہے گی, آپ کے اسلام کے متعلق کیا کہے گی. دنیا کے بدترین ممالک نے بھی غلامیوں کو منسوخ کیا. امریکہ کے اندر جنگ ہوتی رہی اس کے اوپر, اتنی لمبی جنگ ہوئی وہاں سلیوری کو ابالش کرنے کے مطابق. آپ کے ہاں اسلامی مملکت جس کا مذہب اسلام, جس میں کوئی چیز کتاب و سنت کے خلاف نہیں, اس کی اسمبلی میں ایک, بہرحال ان کو تو دین کا ایک مستند عالم قرار دیا گیا ہے بھی مولانا, وہ یہ کہہ رہے ہیں. آپ کے بات میں یہ کہہ رہا تھا کہ انور نے کہا یہ ہے کہ مواقع کم از کم رکھنے چاہیے. اس کے قرآن نے جو کہا تھا وہ مواقع کم از کم, ہمارے یہاں اس چیز کو تو رکھا, اور اس قسم کے قانون جو یہ بنائے کہ زیادہ سے زیادہ مواقع اس کے اندر آ گئے. جو کام ہزار سال سے عزیزہ نے مان اس ایس ایشو پہ جنسی اختراعات کے مسئلے سے یہ اپنی روش رکھتی چلی آ رہی ہو, یہ جتنی چیزیں میں نے گنائی ہیں ان کو تو نہ قانون نے جرم قرار دیا گیا, نہ معاشرے نے اس کو مایوس سمجھا. آج بھی آپ کے یہاں بڑے فخر سے تاریخ کے اندر یہ آ رہی ہیں کہ فلاں کے مال سرا کے اندر اتنی لونڈیاں تھیں. یہ جو ہمارے ہاں بڑے بڑے ہارون رشید جیسے خلیفے کا نام دیتے ہیں، ذہن میں آتا ہے کہ شاید اسلام کے بہت بڑے درخشندہ صندوق ہے، 3,000 تھی ایک ایک کے. آج بھی میں نام نہیں لینا چاہتا ہوں ممالک کا جن کے ہاں یہ چیزیں موجود ہیں. 1,000 برس سے جو قوم کس طرح بدلتا رہی ہے اور اس کو معیوب نہ سمجھے، وہ فخر کے ساتھ یہ بیان کیا جائے ان چیزوں کو. اور فخر بھی اتنا تھا کہ یہ عباسی خلفاء، میرا خیال ہے زیادہ سے زیادہ 3 یا 4 تھے جو آزاد ماؤں کے بیٹے تھے، یہ باقی سب لانڈیوں کے بیٹے تھے. انون کی بات سن دی، اس نے کہا تھا نا کہ 100 سال کے بعد اس کے اثر ظاہر ہونے شروع ہوتے ہیں، اور 1,000 سال میں تو پھر آپ دیکھیں کہ کیومولیٹیو افیکٹ جو ہے بہت مجموعی، پھر کیا اثر پڑتا ہے. کہتا ہے کہ جو قوم اپنے ہاں جنسی اختلاط کے مواقع میں اتنی وسعت پیدا کر لے اور پھر اس پہ اطمینان خاطر سے کار بند رہے کا ہوتا کیا ہے. کہتا ہے کہ اس قوم میں علم و بصیرت کی قوت تو ہوتی ہے لیکن وہ اپنے معاملات میں اس سے رہنمائی حاصل نہیں کرتی. وہ واقعات کے اسباب و علل کازز کے متعلق کبھی تحقیق نہیں کرتے، جو کچھ ہوتا ہے اسے اسی طرح تسلیم کرتی چلی جاتی ہے. غیر مسلم محقق یہ نکلا ہے اپنی فکر کی تحقیق کا نتیجہ، زندگی سے متعلق تمام معاملات کے بارے میں ان کی بنی بنائی رائے ہوتی ہے جس کے مطابق وہ چلتے جاتے ہیں اور اس میں کبھی تبدیلی کرنے کی نہیں ہوتی. آپ اسباب زوال امت کے لیے کمیٹیاں بٹھاتے ہیں، کمیشن بٹھاتے ہیں، کتابیں لکھتے ہیں، اسباب کو چھوڑ دیجئے. اس غیر مسلم مفکر سے پوچھئے، وہ ایک ہی سبب بتا رہا ہے، جو کچھ وہ کہہ رہا ہے اس کو دیکھتے چلے جائیے اور پھر منتبت کرتے چلے جائیے آپ پوری مسلمان قوم کے اوپر 1,000 سال کی تاریخ میں. اس آئینے میں یہی چہرہ نظر آتا ہے نا آپ کو. زندگی کے متعلق تمام معاملات کے بارے میں ان کی بندی بدائی رائے ہوتی ہے جس کے مطابق وہ چلتے جاتے ہیں. وہ ہر غیر معمولی واقعہ کو جو ان کی سمجھ میں نہ آئے کسی عجیب و غریب قوت کی طرف منسوخ کر دیتے ہیں. فکر کی قوت نہیں رہتی. اس قوت کا مظہر کبھی پتھروں کو سمجھا جاتا ہے، کبھی درختوں کو، کبھی ایسے حیوانات کو جو انہیں مہیر و پور نظر آئے، کبھی دیگر ایسی اشیاء کو جن کی ماہیت ان کی سمجھ میں نہ آئے. جس شخص کی پیدائش یا زندگی میں انہیں کوئی غیر معمولی بات نظر آئے وہ سمجھ لیتے ہیں کہ وہ اس قوت کا مالک ہے، حتیٰ کہ اس کی موت کے بعد بھی اسے اس قوت کا حامل سمجھا جاتا ہے اور مقبروں کے اوپر اور خانقاہوں کے اوپر جا کے سجدے کیے جاتے ہیں. غیر مسلم محقق لکھ رہا ہے. اس کے بعد اس نے اپنی کتاب کے اندر بڑی تفصیل سے لکھا ہے، تعویذ، ورد، وظائف، ڈنڈے، یہ سب چیزیں وہ کہتا ہے اس قوم کے اندر ہوتی ہے. نظر نیاز، گنڈا تعویذ، اکابر پرستی، قبر پرستی، یہ سب چیزیں وہ کہتا ہے. اس قسم کے معتقدات اس قوم میں، پرستی، قبر پرستی، یہ سب چیزیں وہ کہتا ہے. اس قسم کے معتقدات اس قوم میں نسل بعد نسل متوارث چلے آتے ہیں. زمانے کا امتداد یعنی گزر جانا، زمانے کا ٹائم کا پیسج ان پر کسی طرح اثر انداز نہیں ہوتا. اس معاشرہ میں انسان پیدا ہوتے ہیں، اپنی خواہشات کو پورا کرتے ہیں اور مر جاتے ہیں، اور جب ان کی لاشوں کو تہ خاک دبا دیا جاتا ہے تو نسیئن منسیہ ہو جاتے ہیں، یہ انسان نہیں ہوتے، حیوان ہوتے. آپ نے دیکھا عزیز الرحمان کہ یہ جنسی مسئلہ انفرادی مسئلہ نہیں. ایک جوڑا باہمی راضی ہو جائے تو پھر اس کو نہ معیوب دینا جائے نہ قانون کی دست اندازی اس کے اندر ہو. یہ تو بڑا گہرا قومی نہیں، انسانیت کا مسئلہ ہے یہ. اور اب اس کی روشنی میں آپ پھر اس کو اپریشیٹ کریں گے کہ قرآن کریم نے اس کے اوپر اسے اتنی اہمیت کیوں دی. لیکن قرآن کا تو انداز ہی اپنا ہے منفرد. وہ جو محاورے میں کہا جاتا ہے کہ وہ چور کو نہیں چور کی ماں کو مارتا ہے کہ چور پیدا ہی نہ ہو. وہ معاشرے میں اس قسم کی انسانیت سوز جو ایک روش ہے اس کو روکنے کے لیے وہ یہی نہیں کرتا کہ وہ एकदम कानून नाफिज़ कर दिया कि इसको कत्ल कर दो, इसको भैंस मार दो, इसको दुर्रे लगा दो, इसको ये चीजें, हमारी नजर तो इसी पे जाती है ना, कुरान ने ये कह दिया। अभी मैं बताऊंगा ना कि जानिया तो जानी फजल में आता चल जाता, जानी मर्द या जानी औरत को 600 दुर्रे या कोड़े या ये लगाओ, बस इतना ही है ना हमारे यहाँ तो। कुरान यहाँ तक पहुँचने से पहले वो तमाम दरवाजे बंद करता है जो इस तरफ दे जाते हैं इंसान, वो ऐसी फजा पैदा करता है कि जिसमें इस तरफ निगाह का रुख उठे ही नहीं। याद रखिए पुरानी कवानीन या तजीरात जिसे कहते हैं या सजाएं जिन्हें कहते हैं, उसके लिए ये असूल याद रखिए कि कुरान पहले एक अपने हां का दीन का एक निजाम कायम करता है, एक सजा कायम करता है, एक तगैयर पैदा करता है इंसान की जहनीत के अंदर। ये जो खुदा ऐसी पैदा कर लेता है, उसके बाद अगर इस किस्म के कोई रह जाते हैं तो जो सरकशी बरतते हैं उन्हें सिर्फ वो सजा से रोकता है। तगैयर नफ्स के बाद बगैर तो बाहर का तगैयर हो ही नहीं सकता। खाली सजाएं जो हैं वो कभी भी जराइम से नहीं रोक सकती, वो तो एक पूरा पहले इंफरादी तगैयर नफ्स ज़हनियत बदलना, यानी ये जो अकदार हैं इनकी वैल्यूज जो हैं, इनकी कदर कीमत जो है, पहले उसका उसको ईमान बनाना, फिर माशरे के अंदर इस किस्म के आकाम देना। दो चार आकाम ही मैं पेश कर सकूंगा, वक्त भी भाग जाता है और अहबाब का तकाजा भी होता है, क्योंकि ये खत्म कैसे होगा जी कुरान शरीफ, खत्म होंगे हुई है ये मुकेगा जिद साढ़े भी जरा जश्न हों खत्म शरीफ हों खत्म बुलाया। कभी आपने आगाज शरीफ का भी देखा है जश्न किसी को मना कर आज बुला अगर साहब का खत्म है ना जने ही खत्म शरीफ हो रहे कुरान शरीफ आज खत्म होना है तो सत्यानाथ किसों को गाली शुरू नहीं करो। तो इसलिए रीजा ने मान और अपने आप को इस फ्रेम में भी न रखिए, पहले भी इस तरह से जोर दिया था मुझे खत्म शरीफ पे, मुझे खत्म किया 65 पे, तो मेरा तो अंदाज है ना कहने वन्नाश जब आता है ना आखिर में, तो मैं वन्नाश के बाद फौरन ही बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाह रब्बिल आलमीन पढ़ दिया करता हूँ, उसी दिन से फिर आगाज हो जाता है। एक दायरा है अजीजा ने मान, दायरे में कहीं खत्म नहीं होता। सपीदनो नर सीदन के लजबुते दायरे खुशा दिले के बदुम बाल महमद अस्त हनूज, तड़पते चले जाना और पीछे चले जाना महमद लेला के और उसको कभी पकड़ना नहीं। कहता इस दिल के मुतल्लिक क्या बताऊं कि कितनी अवधि लजत उसको हासिल होती। बैला भाड़ी गल हो गई, सपीदनो नर सीदन कुरान करीम के हकायक यही है अजीजा ने मान, कोई 50 साल कम अज कम हो गए इस दायरे, सभी दोनों न रसीदन और फिर मुझसे पूछे दिल अजते और मेरा अंदाज यही है। ये मुसलसल चला रहा है मेरा के पहला युद्ध जिसे आप मंजिल कहा करते थे, एक एक का आयत ही क्यों ना हो चलती है। जन्नत वन्नास जब आता है मैं उसी वक्त बिस्मिल्लाहिर्रहमानिर्रहीम कह के अल्हम्दुलिल्लाह कह देता हूँ। ये तो बहुत सी है, कुरान करता क्या, ये तो गना है जो एक आखिरी सेम एक है, जीवन को एक है इस्तलात का। इससे पहले जितनी चीजें हैं उनको वो मबादियात गना, इस तरफ दे जाने वाली चीजें और उन्हें वो फवाहिश के लफ्ज से तबीर करता है। बड़ा जाने लफ्ज है, तर्जुमा इसका मैं क्या करूं, आमतौर पर बेहयाई कहा जाता है। ये जितनी चीजें इंसान के अंदर जिंसी जज्बात को अंगेख करने की हैं, उन सब के लिए ये लफ्ज बोला जाता है। कुरान कहता है कि कुल इन्ना मा, पूछा करते हैं जी हराम क्या क्या चीजें हैं कुरान की, तो वो तो हमारे यहाँ वो जोर तो एक ही चीज पे अब रह गया ना, सूर हराम है, वो तो इतने महंगा इन्ना होगा है खा कौन सकता। हम आखिर का सूर वाकई बड़ा सस्ता हो गया है, उस सूर से बड़ा जाएगा। एक ही बात है ना हमारे यहाँ गालिब जब मुकदमे में पेश हुआ है, बाप का नाम बाप का नाम, उसके बाद उसने कहा कि क्या मुसलमान हो, उसने कहा कि जी मैं आधा मुसलमान हूँ,
अदालत में बयान था, ये अजीब शख्स आधा मुसलमान कैसे, कहने लगा भी शराब पीता हूँ सूर नहीं खाता। बड़ी चपत लगाता था ये सब, इतना गहरा समझ आई थी मुसलमानी को, इतनी रह गई है ना, सूर ना खाओ शराब ना पियो मुसलमान हो। कुल इन्नमा हर्रमा रब्बल फवाहिश, हराम क्या चीज है फवाहिश। अभी मैंने अर्ज किया है जाने लफ्ज नहीं हमारे, हर वो शय जो इंसान के अंदर जिनकी जज्बात की अंदेह का मूजिब बन जाए फवाहिश में आ जाती है। इसीलिए ये जमा के सीवे के अंदर ये आई है, तो ये तो पता नहीं कितनी चीजें उसमें होंगी। रब्बियल फवाहिश, और कुरान देखती अजीजा ने मन इस तीन फरादियत, माँ जहरा मिनहा वह माँ बताना, वो सामने यूं आ जाए या दिलों के अंदर चुटकियां लेने वाली हो। हर्रमा रब्बी, हराम करार दिया गया फवाहिश, माँ जहरा मिनहा व माँ बतन वाल इस्मा वाल बग्ज, आह खा वो अकेले अकेले अपनी ही जात से करो और इस तरह से इसमें हिलाल वाकया हो गए, या मिलके करो और सरकशी पैदा हो गए, दोनों हराम। और कीजिए क्या क्या कह गया, इसमें जिसम में क्या चीजें इसमें आती हैं, बबिया में क्या चीजें इसमें आती हैं, सात बटा तूती सेवन ओवर डबल थ्री, हराम है ये। आपको मालूम है कि दो चीजें हराम हैं मुतलक, मुर्दार बहता हुआ लहू, दामे खिंजीर, चौथी वो चीज जिसको जुबान पे लाता हूँ तो कुफर का फतवा लग जाता है, कुफर का फतवा लगा था मुझको उसने दे दिया था। कुरान ने जो कहा है हर वो शय जो अल्लाह के सवा किसी शख्स की तरफ मंसूब की जाए, चौथी चीज हराम है ये। क्योंकि लाउडी उन्होंने नगर में आज भी हराम करा दे, अल्लाह जी को न देना है, हराम है मुतले का कुरान की तरफ से। लेकिन वहीं ये कहा है कि अगर ऐसी इज्तिरारी हालत पैदा हो जाए कि जान पे बान आए और कुछ और न मिल सके, तो जान के बचाने तक इनमें से कोई चीज, और मैं समझता हूँ कि यही लहने सिंजीर या माओ हिदाय हो सकता है, मुर्दार या बहता हुआ लहू तो कोई खाता नहीं है, उसमें इस करारी हालत के लिए एक इस्तिस्ना या एक्सेप्शन कर दी है कुरान ने जान बचाने के लिए। आप हैरान होंगे कि ये जो जिनसी इख्तलात है इसके लिए कोई एक्सेप्शन नहीं, कोई इस तरह की हालत नहीं, ये क्या बात है। हालांकि आज अगर ये चीज पूछे तो वो कहेंगे कि साहब जैसी इस तरह की हालत इसमें पैदा होती है, वो भूख भूख तो फिर भी आदमी जब्त कर लेता है, इसमें तो जब्त ही नहीं हो सकता। इसमें बात ये है कि भूख किसी के लगाए से नहीं लगती, प्यास किसी के अंगेख से नहीं लगती, वो जिस्म की या जिंदगी का तभी तकाजा है जो आज खुद अंदर पैदा होता है। आप कितने ही किसी अहम काम में महल बैठे हुए हों, किसी बात का माहौल का इधर उधर का ख्याल ना हो, अपने आप को वो जूते भूल गए हुए हों, प्यास लगनी शुरू हो जाए, आपके ख्याल का इरादे का उसमें कोई दखल नहीं है, वो लगनी शुरू हो जाती है। आप ख्याल ना भी करें वो और भड़कनी शुरू हो जाती है, और उसके बाद ऐसी सूरत पैदा हो जाती है कि वो आपको काम नहीं करने देती, उसको पानी पीना पड़ता है, और अगर आप उसको कुछ अर्से के लिए रोके रखें तो मौत वाकई हो जाती है। इसमें आपके अपने इख्तियार और इरादे को कोई दखल नहीं होता, आज खुद वो उठती है। लेकिन जिनसी ख्वाहिश की ये कैफियत नहीं, ये आपके ख्याल से निदार होती है, खुद ख्याल न करे आप तो ये अब खुद प्यास की तरह भूख की तरह अंदर से नहीं होती, और ना ही ये सूरत है कि अगर इसकी तस्कीन न की जाए तो भूख और प्यास की तरह मौत वाकई हो जाए। मौत तो एक तरह इससे तो इतनी तवानाइयां हासिल होती हैं इंसान को, इन लोगों से पूछो जो मगरब के लोग। तो कुरान ने ये जो चीज कही कि ये फवाहिश जो है उनको माशरे के अंदर रोको, हर वो चीज जो इस ख्याल को बेदार कर दे जो जिनसी जज्बों से जिसका ताल्लुक है उसको बम करो माशरे के अंदर, ख्याल को इधर ना आने दो। आज के दौर में तो पूछे, यानी वो जिस तरह वबाई अमराज के अंदर
इतने जरासीम फैले हुए होते हैं कि वो आप लाख एहतियात करते हैं, वो सांस के साथ अंदर चले जाते हैं आप। आज तो फवाहिश की कैफियत ये हो गई आपके मात्रे के अंदर। पहले तो खैर फिर भी आपको जाना पड़ता था इसके लिए, कहीं रास्ता से गुजरते थे तो ये बहना तस्वीरें सिनेमा वालों की, कब्जे आदम की कैफियत से सिनेमा के अंदर ये कुछ वो हो रहा है, यही चीजें थी हमारे यहाँ फवाहिश की। ये सब कुछ कभी कभी किसी जगह कोई इस किस्म का गाना हुआ जिसके अंदर तो फवाहिश की बात हो गई, वो भी कहीं होता था, जाके सुनना पड़ा। अब तो घर के कोनों और खुदरों के अंदर आ घुसा है ये टाउन के चूहे। हल चलाने वाला बैल के हल के साथ ट्रांसिस्टर उसके लगा हुआ होते तो से गेड़े हो नगमे निकल देने पे तो गीत निकलते है गेड़े दौरा, उसका तो एक लफ्ज़ ही ना दौरा सकते, बच के ही नहीं जा सकते आप, बजे रहिए। ये यहाँ मैं बैठा रहता हूँ, कहीं नहीं जाता इस अंदर कमरे के अंदर, हवा या रोशनी के लिए उधर की खिड़की सारा दिन इस सड़क के ऊपर। पहली मुलाकात है जिसका जो शुरू होता है किसका जनाब शाम की तरफ, वहां से रुकिए अंदर की तरफ से एक रेट पे चला आ रहा हूँ, उसे जाइए टीवी लगा हुआ नजर आ रहा है, लिटरेचर तूफान की तरह चला आ रहा है। पहले ही कुछ कम न था आपके यहाँ, ये जो आपके यहाँ अवध की शायरी आपके यहाँ जो आम हुई है वो फवाहिश फैलाने में कुछ कम नहीं थी, लेकिन बाहर हाल के ही मुशायरा सुनना पड़ता था, कोई किताब खरीदनी पड़ती थी। अब तो उसकी सूरत ये है कि एक एक घर के अंदर आपके मौजूद छह छह घंटे तक, वो इतना ही नहीं है कि वो फिर दाव से गोशी बने। टीवी में तो लज्जत निगाह भी बनता है, मैंने तो नहीं देखा, आप कहते हैं वो रंगीन भी आ रही है, कशिश दर कशिश चली आ रही है, शायद अगली ताकि कुछ हो तो खुद मुजस्मे के तौर पे भी आ जाना शुरू कर दिया, क्या आ रहे इसके बाद। इसलिए कि ये ऐसी चीज है फवाहिश, आप देखती कोई नई चीज आए तो उसके अंदर कशिश होती है, कुछ अरसे के बाद वो जब मुतदावल हो जाती है, घिसपिट जाती है, उसमें जागरियत नहीं रहती, वो इतनी सी यकीन शुरू करता है आदमी, हफ्ते दो हफ्ते के बाद उससे कुछ नहीं बनता, फिर जरा ज्यादा बड़ी गोली हो जाती है, फवाहिश की भी यह कहती है। लेकिन वहां जो इस कदर फैक्ट्रियां लगी हुई हैं फवाहिश की, और उनके लिए मार्केट्स हमारे जैसे मुल्क हैं, भरमार पड़ी हुई है। कुरान करीम ने कहा था कि ऐसा दौर भी आएगा शर मुस्तीर, जहां ईवल और शर उड़ के चिमट जाया करेगा, उड़ के सिमट जाता है आज। इन नौजवानों के पीछे आप डट लेके फिरते रहते हैं, तो इनके लिए आप लोगों ने रास्ते इतने खोल दिए, रास्ते नहीं खोल दिए हैं, सजाएं इतनी भरपूर कर इन जरासीम से। अब बाज ले वही के दामन तार मकुन हुशियार बाज, कहते कपड़े सलेर गोम रावी के अंदर सुन पाई मैंने, तू तो कहना भी देखी तेरे कपड़े के पानी का दाग ना, तालीम के निशान में आप देखिए, तालीम दर्श गाहों में देखिए, असातिज़ा के अंदर देखिए, कहाँ कहाँ आपको बताया जाए। ये मकतबे अदारे उलूमों के अंदर जाके देखिए, वो तो कभी मैंने मजूर नहीं खेला। ये आपके यहाँ फिका के मसाइल जो वहाँ पढ़ाए जाते हैं, इतनी इतनी जखीम किताबें अजीजा ने मान 75% उसके अंदर जिन सियात से मुतल्लिक फवाहिश के मुतल्लिक कहा कि ये हराम, जना के मुतल्लिक तो बात बात में आएगी, हराम ही करार नहीं दिया कुरान इन ये 24:19 है, इन लजीना युहिब्बूना अन तशी अल फाहिशतो फिल लजीना आमनु लहुम अज़ाबुन अलीम फिर दुनिया वल आखिरा। जो लोग मुसलमानों के माशरे के अंदर फवाहिश को फैलाते हैं, कि शायद फैलाना फवाहिश का ये इतना बड़ा जुर्म है कि उसके लिए कहा कि इस दुनिया में भी अलम अंगेज सजा दो उनको, कहा आखिरत में फिर हमने बताई। याद रखिए जहां जहां भी आखिरत की सजाओं का जिक्र आता है ना, उसके माने होते हैं कि वो जो कदर तुमने जिसको चुना, दुनिया की सजा तो माशरे के अंदर माशरा जिसको जुर्म करार देता है ना उसमें सजा मिलती है, बड़ी सजा मिलती है ना,
معاشرے کی سزا بدن کو ملتی ہے، اس قدر یا ویلیو کے توڑنے کی سزا انسان کی ذات کو ملتی ہے، اسے کہتے ہیں عذاب فی الآخرہ. غور کیجیے گا، بڑی عجیب چیز ہے. تو سوسائٹیوں میں جینے والوں کو تو تیری سزا ملتی ہے، سوسائٹی کی سزا ہے اور بچ بھی جائے اس میں سے. یہاں تو یہ کیفیت ہے، نہ بھی بچے سوسائٹی سزا بھی دے دے اس کو، وہ تو سزا اس کو اس قدر کے توڑنے کی اس کی ذات کے اوپر وارد ہوئی ہے، اسے تو سوسائٹی کی کوئی سزا معاف نہیں کر سکتی. یہ نہیں ہو سکتا کہ اس سے وہ سزا بھی ہو گئی جو وہ سزا ملتی. خیر پھر آخرہ کے معنی یہ ہوتے ہیں، معاف رکھیے گا. 24 بتاتے للذین یغل، پھرنا ہے آبادیاں تو مخلوط ہیں، باہر باہر چلو، یہ تو کہا جاتا ہے نا نگاہیں نیچی کر کے چلو. پھر اس کے بعد پھر اعتراضات ہوتے ہیں کہ ساتھ پھر اس طرح سے ایسے یہ کچھ کیا جائے. غزے بسر کے معنی آنکھوں کے، اس کے معنی ہے نگاہوں کو بے باک نہ ہونا. اس میں دیکھنے کی بات صحیح ہے، قرآن نے ابصار کہا ہے یہاں. نظر اور بصر میں قرآن اور عربی زبان میں بڑا فرق ہوتا ہے. نظر تو صرف آئی سائٹ ہوتی ہے، اور جب اس آئی سائٹ کے ساتھ آپ کی توجہ اور فکر بھی مل جائے تو وہ بصر ہوتی ہے. یہاں ابصار کے متعلق کہا ہے، اور یہ عشق نہ تنہا عشق از گفتار خیزت بسے کی آتش گفتار خیزت. وقل پہلے کل للمومنین ہے، یاد رکھو مردوں سے پہلے حکم کہا ہے، اور اس کے بعد کل للمومنات یغضن من ابصارهن، مومن عورتوں سے بھی یہ کہو باہر چلے نگاہوں کو بے باک نہ ہونے. دونوں جگہ ہے یا کچھ فروج ہوں تاکہ ان کی عصمت محفوظ رہے. عصمت کی نقد بنی کے لیے یہ جو دین ہے وہ نگاہوں سے ہی تو بات شروع ہوتی ہے. یہ طریقے بڑے خطرناک ہیں چوروں کے لیے. قرآن نے یہاں ان کے متعلق پہلے تو خواہش پھیلاؤ نہیں، پھر دوسری چیز کے باہر چلو پھرو تو نگاہوں کو کبھی بے باک نہ ہونے دو. پردے کا قصہ تو کبھی پھر نہ لاؤں گا. پردے کی صورت یہ نہیں ہے کہ انہوں نے پہل کا رکھو. ایک شکل یہ بھی ہوتی ہے ولا یب دینا زینا تو ہن، ان سے کہو کہ ٹھیک ہے آرائش کی چیزیں ہوتی ہیں، آرائش کی چیزوں کو عمدن نمود نہ کہو. اسی لیے کہا الا ما ظہر منہا، چلتے پھرتے پھر بھی طور کے اوپر جو چیز یوں ہی ظاہر ہو جاتی ہے وہ بات نہیں. کیا بات ہے قرآن کی، عمدن ان کی نمود نہ. عمدن نمود جب کی جائے گی عورت کے دل میں خیال پیدا ہوگا تو عمدن نمود کرے گی. اس کے لیے دوسری جگہ لفظ قرآن کریم نے تبرج کا استعمال کیا، تبھار اس کے معنی ہے، اور نتیجہ اس کا ہوتا ہے کیا کیا بات بتاتے ہیں وہ گھڑی بھی تو بڑے غور سے چلتی ہے ایک منٹ کے لیے، اور اگلی بات پھر قرآن نے وہ بتایا. ان تمام احتیاطوں کے باوجود کہا یاد رکھو وَلْيَسْتَعْفِفِ الَّذِينَ لَا يَجِدُونَ نِكَاحًا، اس پابندی کے مطابق اگر یہ چیز نہ ہو جسے اس نے نکاح کہا ہے، آگے چل کے بات رکھوں گا، تو کہا یہ کہ تم اپنی عصمت کی حفاظت کرو. سیلف کنٹرول اس کا ترجمہ ہے عزیزان ایمان. یستعفف الذین، عفت کا لفظ اس سے ہی نہیں کہ اگر یہ چیز نہیں ہے تو اس کے بعد یہ سیلف کنٹرول ہے اپنے آپ کا ضبط. کھانے پینے کے معاملے میں نہیں کہا اس نے، وہ اس کے بس کی بات نہیں ہے کہ پیاس کو کنٹرول کرو. اس نے جو کہا ہے نا تو پھر کنٹرول کرو، تو اس کے معنی یہ ہے معاشرے کو حکم دیا کہ ان چیزوں کو پھیلنے نہ ہو، کہیں اگر کوئی تھوڑی بہت گنجائش رہ گئی تو ان کو یہ کہا کہ نگاہوں کو بے باک نہ ہونے دو. اس کے بعد کہا اس کے باوجود اگر کوئی صورت یہ ہے تو خیال ادھر نہ آنے دو، اور اس کے بعد جب تم ایکسپشنل چیزیں ایسی لہ گئیں لوگوں کی معاشرے میں رہ جاتے ہیں اس قسم کے لوگ، تو ان احتیاطی تدابیر کے باوجود کوئی چیز جو ہے سر کسی پہ آئے اس کے لیے ہے ازانیہ تو غزانی قجلو دو کل واحد منہما مئت جلدتن، یہ ان کے لیے ہے جو سزا قرآن نے مقرر کی ہے. اور یہ میں پھر اگلے درس میں بتاؤں گا کہ یہ جلدتن جو قرآن نے کہا ہے
दुर्रे या दुर्रे जो कहा जाता है, आज भेद उसको कहा जाता है, ये थी क्या चीज, ये सजा है क्या चीज जो कुरान ने कही है, किस किस जुर्म के लिए ये चीज कही गई है, क्या किया जाए। मेरी मीना है गजल में थी जरा सी बाकी, शायद कहता है कि है ये भी हराम है बाकी, वो कहते हैं ना बाबा बहुत अच्छा जी। आज तो वही है पहली और दूसरी, आइंदा जिल्द में हम इसमें इसकी सजा के मुतालिक बात करेंगे। सब बना तकबल मिलना इन्ना का अंतर।